यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। आज मे 1 अर्थात 131 अन्तर्राष्ट्रिय श्रमिक दिवसमा श्रमिकहरूको योगदानको स्मरण, श्रमिकहरूलाई आफ्ना हक अधिकार सार्थक रूपमा प्रयोग गर्न राष्ट्रपतिको शुभकामना, कोरोना संक्रमणको मौका छोपी मुलुकमा अस्थिरता निम्त्याउन खोज्ने प्रयास सफल हुन नदिने प्रधानमन्त्री केपी शर्मा ओलीको दृढ़ता, कमी कमजोरी भए सच्याउनु पर्ने उल्लेख गर्दै सबैलाई अराजक नभई अनुशासित हुन जोड़, पछिल्लो पटक 2 जना थपिएपछि मुलुकभर कोरोना संक्रमितको संख्या 59 पुग्यो, रेडियो नेपालकी प्रथम गायिका रानु देवी अधिकारीको निधन, रेडियो नेपालद्वारा शोक व्यक्त, र भारतमा कोरोना संक्रमण रोक्न लागू गरेको लकडाउन थप 2 हप्ता लम्बियो। आज मे 1 अर्थात 131 अन्तर्राष्ट्रिय श्रमिक दिवसमा श्रमिकहरूको योगदानको स्मरण गरिएको छ। कोविड 19 कारण अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा कुनै पनि औपचारिक कार्यक्रम भने गरिएन। अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा एक सन्देश दिनुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण श्रमिकको हित अनुकूल श्रम वातावरण, उचित पारिश्रमिक, रोजगारीको ग्यारेन्टी एवं सामाजिक सुरक्षा लगायतका श्रम अधिकार सार्थक रूपमा प्रयोग गर्न सम्पूर्ण श्रमिकहरूमा शुभकामना व्यक्त गर्नुभएको छ। शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले मुलुकमा पूर्ण लोकतान्त्रिक शासन प्रणाली सहित गणतन्त्र स्थापनामा नेपाली श्रमिक वर्गले पुर्याएको योगदानको स्मरण गर्दै उच्च सम्मान समेत गर्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा कोरोना संक्रमणको परिस्थितिलाई मौकाका रूपमा लिएर अस्थिरता निम्त्याउन भइरहेका प्रयासलाई सफल हुन नदिइने स्पष्ट पार्नुभएको छ। अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरूद्ध लड़िरहेको अवस्थामा यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थिरताका प्रयासहरू गरिनु दुःखद भएको उल्लेख गर्नुभयो।
कोरोना महामारीका विरूद्ध लड़िरहेको अवस्था छ। अर्कातिर यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थिरताका त्यस्ता प्रयासहरू गरिनु दुःखद कुरा हो। आफ्ना ससाना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन। त्यस्ता प्रयासलाई सफल हुन दिइने छैन भन्नेमा म सबैलाई आश्वस्त पनि पार्न चाहन्छु।
कहीं कतै कमी कमजोरी भए सच्याउनु पर्ने उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले अराजकता नभई अनुशासित हुनुपर्नेमा जोड़ दिनुभयो। कोरोनाको यो जटिल परिस्थितिमा अग्रपंक्तिमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी लगायत विभिन्न क्षेत्र सम्बद्धको प्रधानमन्त्रीले प्रशंसा गर्नुभएको छ। प्रधानमन्त्री ओलीले मजदूरका मुद्दा र त्यसको सम्बोधनमा सरकार सधैं गम्भीर रहेको बताउनुहुँदै मे दिवसले सबैलाई प्रेरित गर्ने बताउनुभयो।
नेपालको श्रम आन्दोलनले यस दिवसलाई श्रमिकहरूको सम्मानित, समृद्ध र सृजनशील जीवनको लागि भएका सबै आन्दोलनहरूको स्मरणमा मनाउँदै आएको छ। पछिल्ला केही वर्ष यता हामीले यस दिवसलाई नेपाली श्रमिकहरूको एकता र उपलब्धिको उत्सवका रूपमा पनि मनाउँदै आएका छौं। हरेक वर्ष श्रमको संसारमा भएका उपलब्धिहरूको चर्चा गर्ने र गर्न बाँकी कामहरूलाई पूरा गर्ने अठोट गर्ने दिनका रूपमा पनि मे 1 लिँदै आएका छौं।
त्यसै गरी अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रमजीवीलाई शुभकामना व्यक्त गर्नुहुँदै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वव्यापी महामारीका रूपमा देखा परेको कोविड 19 सामना गर्दा दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानी लगायतका विभिन्न शहरमा रहेका निम्नवर्गीय श्रमजीवी जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माणका लागि सरकारको ध्यान आकर्षण गराउनु भएको छ। अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिनुहुँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण श्रमिकले कष्टकर स्थिति भोगिरहेका बेला उनीहरूलाई अविलम्ब राहतको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभएको छ। श्रमिक दिवसकै अवसरमा नेपाल ट्रेड युनियन कंग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष ज्ञापन पत्र प्रस्तुत गर्दै वर्तमान अवस्थामा श्रमिकको समस्या समाधान गर्न माग गरेको छ। युनियनका महासचिव योगेन्द्र कुँवरले सबै बेरोजगार श्रमिकलाई न्यूनतम ज्याला सरह भत्ता उपलब्ध गराउन, रोजगारीको प्रत्याभूत गर्न र नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व गराउन माग गरिएको जानकारी दिनुभयो। रेडियो नेपालकी प्रथम गायिका रानु देवी अधिकारीको निधन भएको छ। प्रजातन्त्र सेनानी समेत रहनुभएकी अधिकारीको 84 वर्षको उमेरमा गैराती काठमाडौँ सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेजमा निधन भएको हो। एक रिपोर्ट विमल गेवालीबाट।
मन को गड़ा चल की ओ रेडियो नेपालको तरंगमा पहिलो नारी स्वर गुन्जाउने साहसी गायिका रानुदेवी अधिकारी, उहाँको यो आवाज एउटा अन्तर्वार्ताबाट झिकिएको हो। यस्तै अरू बाजासँगै गाइएका केही गीतहरू हाम्रो रेकर्डमा छन् जुन कालजयी छन्। रानुदेवी अधिकारीले सबै खालका गीत गाउनुभयो, तीमध्ये उहाँ आफूलाई सबैभन्दा मन परेको गीत यसलाई ठान्नुहुन्थ्यो।
मैले आफ्नो जीवनमा विभिन्न किसिमका गीतहरू गाए, जस्तो क्रान्तिकारी गीत, झाउरे गीत, लोकगीत इत्यादि। तापनि मैले गाएका गीतहरू मध्ये मलाई सबैभन्दा मन परेको गीतको बोल हो, मेरो मुटुको माझमा कसको तस्विर झल्कियो।
जहानिया राणा शासनको विरोधमा गीत मार्फत राजनैतिक चेतनाको सन्देश फैलाउन क्रान्तिको भाषा बोल्ने साहस आफैमा ऐतिहासिक छ। तारणी प्रसाद कोइरालाले रेडियोलाई यस्तो माध्यम बनाउने सोच राखेपछि शुरू भएको रेडियो प्रसारणको इतिहास रेडियो नेपालको जन्मसँग जोडिन पुगेको छ। भोजपुर हुँदै विराटनगरबाट थालिएको त्यो अभियान 2007 सालको क्रान्ति सफल भएसँगै रेडियो नेपालको नाममा काठमाडौँ आउनु र 2007 साल चैत्र 20 गतेबाट औपचारिक प्रसारणको आरम्भ हुनु हाम्रो आजको जग हो। त्यस्ताका महिलाले गीत गाउने हिम्मत गर्नुलाई आज सम्झिँदा कानूनी स्वीकृति तोडेर निस्कने साहस जस्तै ठान्नुहुन्छ संगीत समीक्षक प्रकाश स्वामी।
रानुदेवी अधिकारीको त्यो समयको गायकी, उहाँको व्यक्तिगत उपस्थिति अनि गायकीको त्यो वैभवता, उहाँको आफ्नो चेतनाको स्तर त्यहाँ देखिन्छ। नारीको स्वतन्त्रतामाथिको त्यत्रो लामो दमनको समयमा रानुदेवीको त्यो गायकीलाई महिलाहरूले त्यो स्वीकृति तोडेर बाहिर आऊ भनेको बेला,
गायन यात्राको पहिलो चरणका केही वर्ष सक्रिय भएर इतिहास बनाउनु भएकी रानुदेवीले पछि गायन कलालाई निरन्तरता दिनुभएन। शिक्षण पेसामा 20 वर्षसँगै काम गर्नुभएकी उहाँकी सखी शान्ता घिमिरे,
केटाकेटीहरूमा एकदम प्रिय हुनुहुन्थ्यो र जहिले पनि स्कुलमा कुनै सांस्कृतिक कार्यक्रम गराउनु पर्दा, केही गर्नु पर्दा हामी रानुलाई अनुरोध गर्थ्यौं र रानु अधिकारी अगाडि बढेर उहाँ अलिअलि नृत्य पनि जान्नुहुन्थ्यो। 2036 सालमा शिक्षक आन्दोलन गरौँ, अब शिक्षकहरूले त्यति बेलासम्म सञ्चय कोष पेन्सन केही पाउँदैन थिए त्यति बेला, अनि रानु अधिकारीको त्यो पुरानो गीत क्रान्ति गीत हामी गाएर त्यहाँनिर आन्दोलन गर्न हिँड्थ्यौं।
दुई छोरी र एक छोराकी आमा रानुदेवी नेपालको महिला अधिकार आन्दोलनकी सम्मानित व्यक्तित्व पनि। तिनै साहसी आमाकी छोरी अल्पना रेग्मी आमाको त्यो संघर्षलाई यसरी सम्झनुहुन्छ।
आमा यस्तो जेल बसेको, आमाले क्रान्ति ल्याइसकेको भनेर कुरा गरिरहन्थ्यौँ। आमालाई देखेरै धेरै कुरा गर्न शक्ति मिल्छ हामीलाई। आमालाई देख्ने बित्तिकै यस्तो मान्छेको छोरी भएर कसरी हार खाने भनेर सानोदेखि ठूलो कुरासँग पनि लड्ने क्षमता मिल्छ।
रेडियो प्रसारणको इतिहाससँग जोडिएको एउटा गौरवपूर्ण नामको अघि अब स्वर्गीय भन्ने शब्द थपिएको छ। हाम्रा लागि यो दुःखद क्षण हो। नेपाली संगीतको आकाशमा सदा चम्किने गरी देह त्यागेकी रेडियो नेपालकी प्रथम गायिका श्रद्धेय रानुदेवी अधिकारीप्रति हार्दिक श्रद्धाञ्जली। विमल गेवाली, रेडियो नेपाल, काठमाडौँ।
रानुदेवी अधिकारीको निधनप्रति रेडियो नेपालले दुःख व्यक्त गरेको छ। रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले आज एक शोक वक्तव्य प्रकाशित गरी उहाँको निधनले नेपाली सांगीतिक क्षेत्रमा अपूरणीय क्षति भएको उल्लेख गर्नुभएको छ। रानुदेवी अधिकारीको निधनप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ। सभापति शेरबहादुर देउवाले आज एक शोक वक्तव्य प्रकाशित गर्नुहुँदै निरंकुशता विरूद्धको प्रजातान्त्रिक आन्दोलनको कठिन समयमा प्रजातन्त्र रेडियोमा गीत गाएर रानुदेवी अधिकारीले देखाएको साहस सबैका लागि प्रेरणादायी रहेको उल्लेख गर्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि चीनका राजदूत हौ यान्छीले आज शिष्टाचार भेट गर्नुभएको छ। अध्यक्ष दाहालको निवास कुमलटारमा आज भएको भेटमा कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपालले गरिरहेको प्रयास र चिनिया सहयोगका बारेमा कुराकानी भएको थियो। अध्यक्ष दाहालले कोरोनासँग आफै पनि जुधिरहेको चीनले खुला हृदयका साथ नेपाललाई सहयोग गरेकोमा चीन सरकार र चिनिया जनताको उच्च प्रशंसा गर्नुभयो। त्यस अवसरमा चिनिया राजदूतले कोरोना भाइरसको नियन्त्रणमा नेपाललाई उपलब्ध गराएको सहयोग निरन्तर जारी राख्ने र आवश्यक परेको खण्डमा अझै थप सहयोग उपलब्ध गराउने जानकारी अध्यक्ष दाहाललाई गराउनु भएको थियो। यस्तै नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालसँग पनि आजै चिनिया राजदूतले शिष्टाचार भेट गर्नुभएको छ। रूपन्देहीमा 25 वर्षीय एक पुरूष र बाँकेमा 60 वर्षीय एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै मुलुकमा कोरोना संक्रमितको संख्या 59 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले यो जानकारी गराउनुभयो।
बाँके जिल्ला नेपालगंजका 60 वर्षीय पुरूषको नमूना परीक्षण गर्दा भेरी अस्पतालमा पोजिटिभ देखिएको छ। त्यसै गरी रूपन्देहीका 25 वर्षीय पुरुषको पनि नमूना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गर्दा पोजिटिभ देखिएको छ। यसरी दुईजना आज थप पोजिटिभ देखिनु भएको छ। कुल संक्रमितको संख्या 59 पुगेको छ, जसमध्ये पुरुषहरू 49 हुनुहुन्छ भने महिला 10 हुनुहुन्छ।
उपचाररत सबैको अवस्था स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले मुलुकमा हालसम्म पीसीआर विधिबाट 12,577 र आरडीटी विधिबाट 47,797 जनाको परीक्षण गरिएको जानकारी दिनुभयो। हाल देशभर 24,907 जनालाई क्वारेन्टाइनमा राखिएको र 94 जनालाई आइसोलेशनमा राखी उपचार गरिरहेको डाक्टर देवकोटाले जानकारी दिनुभयो। मीडिया ब्रिफिङमा डाक्टर देवकोटाले विराटनगरमा गर्भवतीले सेवा नपाएको विषयमा मन्त्रालयको ध्यान आकर्षण भएको र बिरामीलाई सेवा दिने विषयमा लापरवाही नगर्न आग्रह गर्नुभयो।
एकजना गर्भवतीले सेवा नपाएर भौतारिनु परेको अवस्था, विभिन्न दुःखहरू बेहोर्न परेको अवस्था विभिन्न संचार माध्यममा आउँदा हामी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंगुलाई दुःख लागेको छ। यसमा हाम्रो पूर्ण रूपमा ध्यान आकर्षण पनि भएको छ। के भएको हो सत्य तथ्य पत्ता लगाएर लापरवाही भएको भए कारवाही अगाडि बढाउने मन्त्रालयको सोच छ र यस्तो क्रियाकलाप नदोहोरिन र नदोहोर्याउन सम्बन्धित सबैलाई यस मन्त्रालय आग्रह पनि गर्दछ। यो बेलामा सबै मिलेर के COVID-19 के COVID-19 भन्दा बाहिरका बिरामीहरू सबैलाई हामीले सेवा दिनुपर्ने हुन्छ।
राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिको बैठकले सरकारलाई हरेक परिवारको एकजनामा कोरोना परीक्षण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। यसका लागि विस्तृत कार्ययोजना बनाई लागू गर्न बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन पनि गरेको छ। समितिले आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई आमन्त्रण गरेको थियो। समितिका सभापति परशुराम मेघी गुरूङले सरकारले COVID-19 रोकथाम तथा नियन्त्रणका लागि अहम भूमिका निर्वाह गरेको र अब थप जोखिम बढ़न नदिनका लागि प्रत्येक परिवारका एकजनामा परीक्षण गर्नुपर्ने बताउनुभयो। यसैबीच दीर्घकालका लागि बैठकले संक्रामक रोग ऐन 2020 संशोधन गरी आवश्यक कानून बनाउन निर्देशन दिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। प्रदेश नम्बर 5 सरकारका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पामा बिहिबार बम विस्फोटनमा परि 4 बाल बालिकाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री पोखरेलले विस्फोटनमा परेका बाल बालिकाका परिवारलाई राहत दिन प्रदेश सरकारले संघीय सरकारलाई सिफारिश गर्ने बताउनु भएको छ। त्रिवेणी गाउँपालिका 7 गैरी गाउँको वनमा बाख्रा चराएर घर फर्कदै गर्दा विस्फोटमा परि 5 विजय खत्री, 11 विमला खत्री, 13 गौरव नेपाली र 14 नोखीराम डाङ्गीको घटनास्थलमा मृत्यु भएको थियो। मुख्यमन्त्री पोखरेलले विगतको सशस्त्र द्वन्दका कारण बेला बखत यस्ता दुर्घटना हुने गरेको जनाउँदै कुनै शंकास्पद वस्तु देखिएमा नचलाउन र शंकास्पद ठाउँका बारेमा सुरक्षा निकायलाई जानकारी दिन आग्रह गर्नुभयो। विश्व स्वास्थ्य संगठन WHO को नेपाल स्थित कार्यालयले संगठनको लोगो वा प्रतीकको प्रयोग संगठनद्वारा अनुमोदन गरिएका सामग्रीहरूमा मात्र प्रयोग गर्न सकिने प्रष्ट पारेको छ। नेपालमा विभिन्न प्रयोजनहरूमा संगठनको लोगो अनधिकृत रूपमा प्रयोग भएको बारेमा आफ्नो ध्यान आकर्षण भएको जनाउँदै संगठनले आज एक विज्ञप्ति जारी गर्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरेको हो। पश्चिम नेपालको औद्योगिक शहर नेपालगंजमा लकडाउनको अवधिमा पनि अत्यावश्यक वस्तुहरू उत्पादन गर्ने उद्योगहरू सञ्चालनमा रहेका छन्। केही निश्चित मापदण्ड बनाएर अन्य आवश्यक उद्योगहरू पनि सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने उद्योगीहरू बताउँछन्। नेपालगंजबाट नवीन गिरीको रिपोर्ट।
नेपालगंज औद्योगिक क्षेत्रभित्र मात्रै 37 उद्योग छन्, तर त्यहाँ रहेका पानी र खाद्यान्न उद्योग मात्रै चलिरहेका छन्। अप्ठ्यारो परिस्थितिका बावजुद पनि उद्योग चलाइरहेको सञ्चालकहरू बताउँछन्। नेपालगंज औद्योगिक क्षेत्रभित्र रहेको विनायक फूड इण्डस्ट्रीजका संचालक मिनेश मास्के
कामदारहरूलाई मास्क सेनिटाइजर यस्तो सोसल डिस्टेन्स कायम गराएर अहिले सञ्चालनमा आएको छ। कच्चा पदार्थहरू छिमेकी राष्ट्रबाट पहिला भन्दा अलि ढिलो आइरहेको छ आउँदा आइरहेको।
उद्योगमा काम गर्ने कामदारहरू पनि आवश्यक सजगता अपनाएर काम गरिरहेको बताउँछन्। नेपालगंज औद्योगिक क्षेत्रभित्रका खाद्यान्न उद्योगमा काम गर्ने गीता चौधरी र पार्वती ओली
मलाई खास त्यति गाह्रो छैन, मास्क लाउने गर्छौँ, सेनिटाइजरहरू सबैले लाउने गर्छौँ, टाटा बसेर नै काम गर्छौँ।
हाम्रो आइडी कार्ड बनेको कारणले अहिले त आउनु जानलाई राम्रो भइरहेछ, पहिला त अब आउन अलिक समस्या थियो, रोक्नुहुन्थ्यो, ठाउँ ठाउँमा पुलिसहरूले आउन दिनुहुन्थ्यो।
बाँकीमा अहिले खाद्यान्न र पानी उद्योग मात्रै सञ्चालनमा रहेकाले अन्य केही आवश्यक उद्योगहरू पनि चलाउन सरकारले मापदण्ड बनाइदिनुपर्ने उद्योगीहरू बताउँछन्। नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी
अब सरकारले निर्णय गरोस्, यो बोरा उद्योगहरू छ, अब त्यस्तै आटा प्याकिङ गर्नको लागि बोरा चाहिन्छ होइन, अब तिनीहरूलाई पनि समस्या परेको थियो, अब बोरा छैन भने आटा कसरी प्याक गर्ने, त्यस्तो त्यस्तो उद्योगहरू अलिअलि सञ्चालनमा ल्याउँदा राम्रो हुन्थ्यो भनेर हाम्रो माग पनि भएको छ।
उद्योगमा काम गर्ने कामदारहरू पनि अहिले समस्यामा छन्। अधिकांश उद्योग बन्द हुँदा छाक टार्न धौधौ भएकाले उनीहरूलाई 50% भए पनि तलब दिन संघले सहजीकरण गरेको मन्सुरी बताउनुहुन्छ।
लेबरहरू जुन काम गर्ने स्टाफहरू छन् अथवा लेबरहरू छन् चाहन कम्तीमा 50% चाहिँ तलबहरू दिनुपर्छ भनेर महासंघले पनि निर्णय गरेको थियो, त्यो अनुसार 50% कोही आपसी सहमतिमा बाँडेका छन् अहिलेसम्म।
आर्थिक क्षेत्रको मेरुदण्डका रूपमा रहेको औद्योगिक क्षेत्र एक महिना भन्दा लामो लकडाउनका कारण प्रभावित भएकाले अब विस्तारै निश्चित मापदण्ड बनाएर अन्य केही आवश्यक उद्योगहरू पनि सञ्चालन गर्ने वातावरण मिलाउन जरूरी देखिन्छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
कोरोना संक्रमण फैलन नदिन सरकारले जारी राखेको लकडाउनका कारण राष्ट्रिय गौरवका आयोजनामा परेको प्रभावबारे राष्ट्रिय योजना आयोगले अध्ययन शुरू गरेको छ। आयोगले निर्माणका क्रममा रहेका 21 राष्ट्रिय गौरवका आयोजनाको अवस्था एवं समस्याबारे अध्ययन थालेको हो। आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कडेलका अनुसार सिक्टा सिंचाई आयोजना र बबई सिंचाई आयोजनामा लकडाउनका कारण परेको प्रभावका बारेमा जानकारी लिएको छ। सरकारले कोरोनाका कारण मुलुकको विकास निर्माणको क्षेत्रमा परेको दीर्घकालीन प्रभावका बारेमा अध्ययन गर्ने समेत आयोगलाई दिएको छ। कोविड 19 संक्रमण रोकथामका लागि सरकारले लागू गरेको बन्दाबन्दीले अन्य विकास आयोजना ठप्प भइरहेका बेला भेरी बबई उद्देश्य डाइभर्सन आयोजनामा भने असर परेको छैन। सरकारले लकडाउनमा राष्ट्रिय गौरवका आयोजनाको काम नरोक्न निर्देशन दिएपछि भेरी बबईले दोस्रो चरणको निर्माण कार्यलाई निरन्तरता दिएको छ। कोरोना भाइरसको सम्भावित जोखिमबाट बस्न सरकारले लकडाउन गरेको अवधिमा विद्यालय र विश्वविद्यालयको पठन पाठन अनलाइनमा सञ्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले नेपाल टेलिकमले ई शिक्षा प्याकेज कार्यान्वयनमा ल्याएको छ। नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तीमा देशका विभिन्न विश्वविद्यालय तथा विद्यालयबाट प्राप्त अनुरोध तथा सरकारका शैक्षिक निकायसँगको परामर्शका आधारमा सम्बन्धित शैक्षिक संस्थाबाट सिफारिश गरिएका मोबाइल नम्बरलाई विद्यमान बजार मूल्यभन्दा निकै सस्तो दर रेटमा डाटा सेवा उपलब्ध गराउन विशेष शिक्षा प्याकेज ल्याइएको उल्लेख छ। अन्नपूर्ण आधार शिविर पदयात्राका क्रममा गत माघ 3 कास्कीको अन्नपूर्ण गाउँपालिका 11 हिंको केव वरिपरिको हिम पहिरोमा परि बेपत्ता थप 2 शव आज बिहान फेला परेको छ। यो सँगै सो पहिरोमा परेर हराएका 3 नेपाली पर्यटक, पथ प्रदर्शक तथा 4 कोरियन पर्यटक गरी 7 शव फेला परेको हो। आज नेपाली छिरिङ भोटे र अर्का 1 कोरियन पर्यटकको शव भेटिएको हो। 4 दिनदेखि बेपत्ताको खोजीमा रहेको नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयवासी सहितको टोलीले शव भेटाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताउनुभयो। सुदूरपश्चिमका अधिकांश क्षेत्रमा आइतबारदेखि भएको वर्षाले कञ्चनपुर र कैलालीका नदीनालामा पानीको बहाव बढ़ेको छ। अविरल वर्षाका कारण कञ्चनपुरका जिल्लाका केही गाउँमा बाढ़ी पसेको छ भने नदीका बगरमा बगर खेतीका रूपमा किसानले लगाएको तरकारी बाली समेत बगेर पूर्ण रूपमा नष्ट भएको छ। कञ्चनपुरबाट हरिशचन्द्र बागको रिपोर्ट।
सुदूरपश्चिमका अधिकांश क्षेत्रमा आइतबारदेखि निरन्तर परिरहेको वर्षाले नदीमा पानीको बहाव बढ्दा कञ्चनपुरका विभिन्न नदीको बगरमा किसानले बगर खेतीका रूपमा लगाएको तरकारी बाली बगेर पूर्ण रूपमा नष्ट भएको छ। यहाँका दोदा, सुनबरा, स्याली, झरनाखोला, चौधर, जोगबुढा, महाकाली लगायतका नदीको बगरमा लगाइएको तरकारी खेती नष्ट हुँदा करोड़ौं मूल्य बराबरको क्षति हुनुका साथै लकडाउनको समयमा तरकारी अभाव हुने देखिन्छ। लालझाडी गाउँपालिका 3 बल्मीका किसान तेजी राणा।
सबैले खत्म भयो त सर, नै पुरै पानीमा छ, लगभग जाने हो 35-40 लाख।
यहाँका किसानहरूले हजारौं बिघा जति बगरमा लौका, फर्सी, काँक्रा, तरबुजा, खरबुजा, मुला, प्याज, टमाटर, खुर्सानी लगायत बेमौसमी तरकारी खेती गर्दै आउनु भएको थियो। किसानहरूले उत्पादन गरेको तरकारी कञ्चनपुर र कैलालीका विभिन्न बजारका साथै सुदूरपश्चिमका पहाड़ी जिल्लामा समेत पठाउने गरिन्थ्यो। तर बन्दाबन्दीका कारण बजारसम्म पुर्याउन नसकेको तरकारी नदीमा आएको अकल्पनीय बाढ़ीले बगाएर लगेको छ। बेलौरीको भकुण्डाका अर्का किसान गंगाराम राणा,
नदिया पुरै नोक्सान गरिसकेको छ।
उहाँहरू जस्तै धेरै किसानहरूको तरकारी खेतीमा क्षति पुगेपछि सम्बन्धित पालिकामा रहेका कृषि शाखा मार्फत लगत संकलनको कार्य भइरहेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले बताउनु भएको छ।
अस्तिको त्यो पानीले बगर खेती लगायत अरू तरकारीहरू पनि बगर भन्दा बाहिरको पनि बिग्रेको अवस्था छ। 9 पालिकाहरूमा खबर गरेर बगर खेती गर्ने किसानहरूको के कस्तो अवस्था, कति चाहिँ सत्याङ्क उपलब्ध गराउने भन्ने टेलिफोनबाटै खबर गरिहाल्छ तपाईँलाई। त्यसपछि आगामी दिनमा नोक्सानीलाई कसरी सम्बोधन गर्ने स्थानीय तह र प्रदेश सरकार दुईटाले केही कदम चाल्नुपर्छ जस्तो लाग्छ।
लकडाउनको समयमा दैनिकी चलाउन मुस्किल भइरहेको अवस्थामा नदी तथा मानव बस्तीमा आएको अकल्पनीय बाढीले यहाँका नागरिकको जनजीवन नराम्ररी प्रभावित भएको छ। हरिश चन्द्रबाग, रेडियो नेपाल, कञ्चनपुर।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। भारत सरकारले कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्न लागू गरेको लकडाउनलाई थप 2 साताका लागि लम्ब्याउने भएको छ। तर लकडाउनको यो चरण अघिल्ला 2 चरण भन्दा खुकुलो हुने भारतको गृह मन्त्रालयले जनाएको छ। त्यहाँको गृह मन्त्रालयका अनुसार संक्रमितको संख्याका आधारमा भारतभरका जिल्लाहरूलाई 3 क्षेत्रमा विभाजन गरिएको छ। संक्रमित धेरै भएका क्षेत्रलाई रातो क्षेत्र घोषणा गरिने र त्यस क्षेत्रमा परेका जिल्लाहरूमा परीक्षण बढ़ाउनुका साथै लकडाउनमा गरिने भारतको गृह मन्त्रालयले जनाएको छ। हरियो र सुन्तला रंगका क्षेत्रहरूमा रहेका जिल्लामा लकडाउन खुकुलो गरिने गृह मन्त्रालयले उल्लेख गरेको छ। बेलायतका प्रधानमन्त्री बोरिस जनसनले आगामी हप्ता आर्थिक गतिविधि पुनः शुरू गर्ने लगायत स्कूल कलेज खोल्ने र लकडाउनले रोकिएकालाई सहज रूपमा गन्तव्यमा पुर्याउन वृहत योजना ल्याउने बताउनु भएको छ। प्रधानमन्त्री जोनसनले बेलायतले कोरोना महामारीको उच्चतम बिन्दु पार गरी अब घट्दो अवस्थामा रहे पनि फेरि दोहोरिन सक्ने जोखिम रहेकाले सतर्क रहने बताउनुभयो। प्रधानमन्त्री जोनसनले लकडाउनपछिको रणनीतिमा मुहारमा मास्क लगाउन अनिवार्य गर्न सकिने खुलासा पनि गर्नुभएको छ। बेलायतमा कोरोनाले 26,771 जनाको मृत्यु भइसकेको छ। अस्ट्रेलियाले निर्धारित समय अघि नै लकडाउन खुलाउन सकिने सम्भावनाको समीक्षा गरिरहेको छ। प्रधानमन्त्री स्कट मोरिसन अधिकारीहरूले आगामी मे 11 लकडाउन खुलाउन सकिने बारेमा सुझाव दिए पनि त्यस अगावै मे 8 खुलाउने बताउनु भएको छ। अस्ट्रेलियामा कोरोना भाइरसको संक्रमण अहिले विस्तारै मत्थर हुँदै गएको छ। अस्ट्रेलियाका धेरै राज्यहरूले आजैदेखि लकडाउनलाई खुकुलो बनाई सर्वसाधारणलाई धेरै कामहरू गर्न अनुमति दिएका छन्। रसियाका प्रधानमन्त्री मिखाइल मिसुस्तिनलाई कोरोना भाइरसको संक्रमण भएपछि अस्पताल भर्ना गरिएको छ। रसियामा 1,00,000 भन्दा बढ़ीलाई कोरोना संक्रमण भएको छ। गत जनवरीमा प्रधानमन्त्रीको जिम्मेवारी लिनुभएका मिसुस्तिनले मुलुकमा कोरोना महामारीलाई सक्रियताका साथ सम्हालिरहनु भएको थियो। मिसुस्तिनले आफूलाई कोरोना लागेपछि राष्ट्रपति भ्लादिमिर पुटिनलाई भिडियो सम्पर्क गरी बताउनु भएको र आफ्नो जिम्मेवारी उप प्रधानमन्त्री एन्ड्रे बेलोसोभलाई दिन राष्ट्रपतिलाई आग्रह गर्नुभएको संचार माध्यमहरूले भिडियो देखाएका थिए। अब मौसम। आगामी 24 घण्टामा देशका पहाड़ी भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 26.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16.7 डिग्री सेल्सियस, वर्षा 5 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 21.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16.4 डिग्री सेल्सियस, वर्षा 4.3 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 26.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18.5 डिग्री सेल्सियस, वर्षा 9.5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 25.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17.4 डिग्री सेल्सियस, वर्षा 12.7 मिलिमिटर। र दिपायलको अधिकतम तापक्रम 27.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17.4 डिग्री सेल्सियस र वर्षा 17.6 मिलिमिटर रहेको छ। प्रमुख समाचार फेरि एकपटक। आज मे एक अर्थात 131 अन्तर्राष्ट्रिय श्रमिक दिवसमा श्रमिकहरूको योगदानको स्मरण, श्रमिकहरूलाई आफ्ना हक अधिकार सार्थक रूपमा प्रयोग गर्न राष्ट्रपतिको शुभकामना, कोरोना संक्रमणको मौका छोपी मुलुकमा अस्थिरता निम्त्याउन खोज्ने प्रयास सफल हुन नदिने प्रधानमन्त्री केपी शर्मा ओलीको दृढ़ता, कमी कमजोरी भए सच्याउनु पर्ने उल्लेख गर्दै सबैलाई अराजक नभई अनुशासित हुन जोड़, पछिल्लो पटक दुईजना थपिएपछि मुलुकभर कोरोना संक्रमितको संख्या 59 पुग्यो, रेडियो नेपालकी प्रथम गायिका रानु देवी अधिकारीको निधन, रेडियो नेपालद्वारा शोक व्यक्त, र भारतमा कोरोना संक्रमण रोक्न लागू गरेको लकडाउन थप 2 हप्ता लम्बियो। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।